इल्म का मुझको शौक था कर खुदा इल्म नाफे मिले अज पाए उलमा इल्म का मुझको शौक था कर खुदा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह व अला आलिका व असहाबिका या हबीबल्लाह अस्सलातु वस्सलामु अलैका या नबीय्यल्लाह व अला आलिका व असहाबिका या नूरल्लाह। आज हम एक बहुत ही प्यारे सिलसिले के अंदर एक बहुत ही अहम मौजू लेकर हाजिर हुए हैं। हमारा सिलसिला है आइए कुछ सीखते हैं, तो आज इसके अंदर कुछ नया सीखते हैं। जी हाँ, अल्हम्दुलिल्लाह अज़्ज़ वजल दावत इस्लामी के तहत मुख्तलिफ कोर्सेज़ जो है वो करवाए जाते हैं और मुख्तलिफ सतह पर करवाए जाते हैं। दारुल इफ्ता अहले सुन्नत दावत इस्लामी के तहत भी कुछ अहम कोर्सेज़ जो है वो पिछले सालों से मुख्तलिफ जगहों पर कराए जाते थे और फिल वक्त लॉकडाउन की सूरत हाल की वजह से वो कोर्सेज इलाकों के अंदर तो मुमकिन नहीं हुए, तो हम आज उसी से मुतालिक एक कोर्स लेकर हाजिर हुए हैं और वो कोर्स मौके की मुनासबत से भी है। रमज़ानुल मुबारक की आमद भी करीब है तो उससे भी रिलेट करता है और वो है हमारा कोर्स ज़कात का एक कोर्स था जिसके अंदर हम ये लोगों को इब्तदाई तौर पर मालूमात जो है वो इसमें देते हैं कि ज़कात वाजिब कब होती है, किस माल पर वाजिब होती है और किन किन सूरतों के अंदर जो है वो वाजिब होती है, ज़कात का निसाब क्या है, क्या हर माल पर ज़कात लाजिम होती है या कोई उसकी मखसूस मकदार है कि इतना माल होगा तो ज़कात लाजिम होगी, ज़कात कितनी लाजिम होती है, ज़कात की अदायगी का तरीक़ाकार क्या है, ज़कात आप किसे दे सकते हैं, देने में किन बातों का ख्याल रखना चाहिए, ये सारी बातें आज हम इस कोर्स के अंदर सीखने की कोशिश इंशाअल्लाह अज़्ज़ वजल करेंगे। इब्तिदान बढ़ते हैं दुरूद पाक की फजीलत की तरफ। चुनाच नबी रहमत शफी उम्मत सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम का फरमान आलीशान है, जिसने मुझ पर एक मरतबा दुरूद पाक पढ़ा अल्लाह तबारक व ताला उस पर 10 रहमतें नाजिल फरमाता है। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। आइए बढ़ते हैं अपने कोर्स की तरफ इंशाअल्लाह अज़्ज़ वजल। प्रेजेंटेशन के ज़रिए से आपको समझाने की कोशिश करेंगे, आप इससे मुतालिक कॉपी पेंसिल भी साथ लेकर बैठ जाएं और जो बातें बताई जा रही हैं उन्हें जो है वो सीखते हुए लिखने की भी कोशिश कीजिए और किसी जगह पर अगर आपको कोई कन्फ्यूजन हो, कोई सवाल आपके जहन में आए या कोई बात समझ में ना आए तो उसे नोट कर लीजिए। इंशाअल्लाह अज़्ज़ वजल सिलसिले के आखिर के अंदर हम आपकी कॉल्स जो है वो शामिल सिलसिला करेंगे और फ़कत वही कॉल शामिल सिलसिला करेंगे जिनका ताल्लुक हमारी मौजूदा जो है वो प्रेजेंटेशन से मुतालिक होगा। हमारा ये कोर्स इंशाअल्लाह दो जो है वो हिस्सों के अंदर होगा, एक हिस्सा हम आज जो है वो इसका कवर करने की कोशिश करेंगे और एक हिस्सा कल इसी वक्त के अंदर इसी सिलसिले के अंदर आइए कुछ सीखते के अंदर इंशाअल्लाह अज़्ज़ वजल हम कवर करने की कोशिश करेंगे। तो हमारी पूरी कोशिश होगी कि आज और कल के अंदर हम ये ज़कात कोर्स मुकम्मल जो है वो कर सकें और आपको ज़कात से मुतालिक अहम तरीन मालूमात जो है वो फराहम कर सकें। आइए बढ़ते हैं हम अपने सिलसिले की तरफ और अपने जो है वो प्रेजेंटेशन की तरफ जिसका हमारा मौजू है ज़कात। ज़कात में अहम और बुनियादी तौर के ऊपर अगर हम बात करें तो चार चीज़ों का जो है वो ज़कात के मसाइल जानने के लिए या ज़कात किस पर लाजिम होती है, किन अमवाल पर लाजिम होती है, तो ये चार चीज़ें जो है वो अहमियत के हामिल रखती हैं कि इन चीज़ों को सीख लें तो बहुत सारे मसाइल जो है वो आप कवर कर लेते हैं और बहुत सारी चीज़ें जो है वो आप उनमें जान लेते हैं। नंबर एक है शराइत ज़कात कि ज़कात किस पर वाजिब होती है, वो कौन सा शख्स होगा, उसमें क्या क्या शराइत पाई जाएंगी कि उस पर ज़कात वाजिब हो जाएगी। नंबर दो है अमवाले ज़कात कि ज़कात किन माल पर लाजिम होती है, किस माल पे लाजिम होती है, हर माल पर होती है या कोई स्पेसिफिक जो है वो उसकी कोई ख़ास जो है वो तारीफ है और कुछ ख़ास उसकी जो है वो लिमिटेशंस हैं। और थर्ड हमारा है निसाब ज़कात कि ज़कात कितने माल के ऊपर जो है वो लाजिम होती है। और फोर्थ हमारा पॉइंट है कि मसारिफ़ ज़कात कि ज़कात आप किसे दे सकते हैं, ज़कात आप अल्लाह की राह में सदका तो है लेकिन क्या इसकी कोई ख़ास जो है वो कोई उदात हैं कि आप फ़लाँ को दे सकते हैं फ़लाँ को नहीं दे सकते, फिर देने में किस तरीके से आप दे सकते हैं, इन चार के ऊपर हम इब्तिदान जो है वो बात करेंगे। और इसमें हम फर्स्ट चलते हैं अपने पहले टॉपिक की तरफ और वो है शराइत ज़कात। शराइत ज़कात के अंदर हम बात करेंगे کہ یہ شرائطیں دیکھیں زکوٰۃ ہے، نمبر ایک مسلمان ہونا، نمبر دو بالغ ہونا، نمبر تین عاقل ہونا، نمبر چار آزاد ہونا، نمبر پانچ مالک نصاب ہونا۔ ہم پہلے ابتدائی ان پانچ پر جو ہے وہ بات کرتے ہیں۔ فرسٹ مسلمان، انڈرسٹوڈ سی بات ہے کہ زکوٰۃ مسلمان پر ہی لازم ہے، غیر مسلم کے اوپر زکوٰۃ لازم نہیں ہے۔ اگر کوئی شخص مسلمان ہوا تو اس پر اپنے پچھلے سالوں کی زکوٰۃ واجب نہیں ہوتی۔ نمبر دو چیز بالغ ہونا، جو ہم نے شرط بیان کی وہ ہے بالغ ہونا۔ زکوٰۃ بالغ فرد پر لازم ہے، نابالغ کے اوپر زکوٰۃ لازم نہیں ہے، کیونکہ نابالغ کسی بھی قسم کا صدقہ اور خیرات نہیں کر سکتا، تو نابالغ کے اوپر زکوٰۃ لازم نہیں ہوتی۔ اس کی ملکیت میں چاہے کتنا ہی مال ہو اس کے اوپر زکوٰۃ لازم نہیں ہوتی۔ نمبر تین عاقل ہونا، عقل مند ہو۔ نابالغ پر بھی زکوٰۃ نہیں ہے، یوں ہی جو عقل مند نہیں ہے، مجنون ہے، اس کے اوپر بھی زکوٰۃ نہیں ہے۔ اگر کوئی شخص اس حال میں بالغ ہوا کہ وہ ناسمجھ تھا، اس کی جو ہے وہ عقل درست نہیں تھی، تو اس کے اوپر زکوٰۃ واجب نہیں ہوگی۔ یوں ہی اگر کوئی ایسا شخص ہے کہ اس کی عقل جو ہے وہ آتی جاتی جو ہے وہ رہتی ہے، تو اگر سال کے شروع میں اور سال کے آخر کے اندر وہ مجنون ہے، تو اس صورت کے اندر اس کے اوپر جو ہے وہ زکوٰۃ واجب نہیں ہوگی۔ ہاں اگر درمیان سال کے اندر جو ہے وہ مجنون ہے، اس کی حالت جو ہے وہ ایسی تھی کہ عقل اس کی کام نہیں کر رہی تھی، لیکن سال کا شروع اور سال کا آخر اس وقت جو ہے وہ عقل مند تھا، تو اس صورت کے اندر بقیہ شرائط زکوٰۃ پائی جائیں تو اس کے اوپر زکوٰۃ لازم ہوگی۔ آزاد ہونا، فی الوقت تمام جو ہے وہ انسان جو ہے وہ آزاد ہی ہیں۔ مالک نصاب ہونا، یعنی زکوٰۃ جو ہے وہ جو لازم ہے وہ ہر شخص کے اوپر لازم نہیں ہے۔ ابتدائی جو شرائط بیان کر دی گئیں اس کے بعد بھی اس مسلمان پر لازم ہیں جو کہ مالک نصاب ہو۔ ایک مخصوص مقدار نصاب کی بیان کر دی گئی کہ جو شخص اس مال کا جو ہے وہ اتنی مقدار میں مالک ہوگا اس کے اوپر زکوٰۃ لازم ہوگی۔ نصاب کی مختلف جو ہے وہ قسمیں ہیں۔ سونے کا الگ نصاب ہے جو کہ 7.5 تولہ سونا ہے، چاندی کا علیحدہ نصاب ہے 52.5 تولہ چاندی ہے، اور جو اس کے علاوہ چیزیں ہیں، کرنسی ہے، پرائز بانڈ ہے، مال تجارت ہے، ان کے اندر آپ چاندی والا نصاب جو ہے وہ دیکھتے ہیں کہ چاندی کی مالیت کے برابر یہ چیزیں ہوں۔ سکس نمبر ہماری جو شرط ہے وہ ہے کہ ایک ہے کہ ایک بندہ نصاب کا مالک تو ہے لیکن اس کے قبضے کے اندر وہ مال نہیں ہے، تو یہاں پر زکوٰۃ لازم ہونے کے لیے یہ بھی شرط ہے کہ اس کا اس مال کے اوپر قبضہ بھی ہو، وہ اس کے اوپر پورے طور پر قابض بھی ہو۔ اس کی اگر مثال کی طرف جائیں تو یوں سمجھیے کہ بہت ساری جگہوں کے اوپر لوگ جب کہیں سے قرضہ لیتے ہیں تو وہ رہن میں کوئی چیز رکھوا دیتے ہیں، گروی کے طور پہ کوئی چیز رکھوا دیتے ہیں۔ مثلا 2-4 لاکھ روپے انہوں نے قرض لیا تو سیکیورٹی ڈپازٹ کے طور پہ انہوں نے اپنا زیور جو ہے وہ ان کے پاس رکھوا دیا سامنے والوں کے پاس، تو اب یہ رہن ہے، تو اب اس مال کے اوپر، اس سونے کے اوپر زکوٰۃ لازم نہیں ہوگی، نہ ہی جس نے رہن رکھوایا ہے اس کے اوپر لازم ہوگی، نہ ہی جس کے پاس رکھوایا ہے اس کے اوپر لازم ہوگی۔ تو راہن اور مرتہن دونوں میں سے کسی پر بھی زکوٰۃ لازم نہیں ہوگی کہ قبضے میں نہیں ہے۔ یوں ہی کسی کا کوئی مال ہے لیکن وہ اس کا ایک مال کا مالک تو تھا لیکن وہ اس سے گم ہو گیا، تو اس صورت کے اندر بھی اس کے اوپر زکوٰۃ لازم نہیں ہوگی۔ اور ہماری 7 نمبر شرط 7 جو ہے وہ کنڈیشن یہ ہے کہ جس مال کی ہم بات کر رہے ہیں کہ وہ مال نصاب کی مقدار میں ہو اور اس کے اوپر انسان کا قبضہ بھی ہو، وہ مال قرض کے علاوہ ہو۔ یعنی اگر اس شخص کے پاس مال تو ہے نصاب کی مقدار میں بھی ہے لیکن اس کے اوپر قرضہ اتنا ہی ہے یا اس سے زیادہ ہے، یا جتنا مال ہے اس سے کم قرضہ تو ہے لیکن اگر آپ قرضے کو مائنس کر دیں گے تو پیچھے جو ہے وہ اس کے پاس جو مال بچتا ہے وہ نصاب کی مقدار نہیں ہے، تو بھی اس کے اوپر زکوٰۃ لازم نہیں ہوگی۔ تو جس ہم نے نصاب کی کاؤنٹنگ کی بات کی، جو آپ مال کاؤنٹ کریں گے اور اس کو آپ جو ہے وہ کمپیئر کریں گے کہ جناب یہ نصاب کے برابر ہے یا نہیں ہے، یہ قرضے کو ہٹا کر کریں گے، قرضے کو پہلے مائنس کریں گے پھر اس کے بعد جو ہے وہ آپ اس مال کو کاؤنٹ کریں گے۔ اچھا، ہماری 8 نمبر جو ہماری کنڈیشن ہے، شرط ہے، وہ یہ بھی ہے کہ یہ مال حاجت اصلیہ سے زائد ہو۔ اگر کسی شخص کے پاس جو ہے وہ رہنے کا گھر ہے اور وہ گھر جو ہے وہ لاکھوں کا ہے یا کروڑوں کا ہے، تو اس گھر کی وجہ سے وہ صاحب نصاب ان معنوں کے اندر نہیں ہوگا کہ وہ گھر ہے جس میں وہ رہائش پذیر ہے، تو رہائش رہنے کی جگہ حاجت اصلیہ میں آتی ہے، سواری حاجت اصلیہ کے اندر آتی ہے، کپڑے حاجت اصلیہ کے اندر آتے ہیں، کھانے پینے کا سامان حاجت اصلیہ میں آتا ہے، تو وہ چیزیں جن کے اندر انسان کو گزر بسر کی ضرورت پڑتی ہے وہ چیزیں حاجت اصلیہ میں آتی ہیں۔ تو جو مال آپ کاؤنٹ کریں گے اپنا، اس مال میں قرض بھی آپ الگ کر دیں گے اور حاجت اصلیہ سے متعلقہ چیزوں کو بھی آپ الگ کر دیں گے، اور پھر جو ہے وہ آپ کاؤنٹ کریں گے کہ بقیہ مال نصاب کی مقدار ہے یا نہیں۔ نو نمبر ہماری نائنتھ کنڈیشن ہے کہ وہ مال جس مال کی ہم بات کر رہے ہیں، آپ نے قرض بھی الگ کر لیا، سونا اور جو ہے وہ حاجت اصلیہ بھی جو ہے وہ آپ نے الگ کر لیا، پھر اس کے بعد جو بقیہ مال ہے اس میں آپ یہ دیکھیں گے اس مال میں مال نامی کتنا ہے۔ مال نامی جو ہے وہ کیا ہوتا ہے، اس کے اوپر ہم ان ڈیٹیل آگے جو ہے وہ مثالوں کے ذریعے سے واضح کریں گے۔ مختصراً یہ سمجھیے کہ وہ مال کہ جس میں بڑھنے کی صلاحیت ہو۔ دو طرح کے جو ہے وہ اموال ہیں، ایک مال نامی ہے وہ جو کہ خلقتاً فطرتاً اللہ تبارک و تعالی نے ہی اسے اس طرح پیدا فرمایا ہے، اور وہ ہے سونا چاندی۔ دوسرا ہے مال تجارت، کرنسی کو بھی آپ مال نامی کے اندر جو ہے وہ شمار کر سکتے ہیں اور شمار ہوگی اس کے اندر یہ۔ تو مال نامی کو آسان لفظوں میں اگر آپ سمجھیں تو سونا چاندی، کرنسی، مال تجارت، اور ایک اور ہے وہ ہے سائمہ جانور۔ اس کا چونکہ ہمارے ہاں عموماً اتنا تعلق نہیں پڑتا اس لیے اس کو ہم ان ڈیٹیل ڈسکس نہیں کرتے، تو وہ مال مال نامی ہونا بھی ضروری ہے۔ تو جو مال مال نامی نہیں ہے، سونا نہیں ہے، چاندی نہیں ہے، پرائز بانڈ نہیں ہے، کرنسی نہیں ہے، مال تجارت نہیں ہے، جب ان میں سے وہ نہیں ہے، تو اب اگر وہ مال ہے اگرچہ وہ اضافی ہو، حاجت اصلیہ سے زائد ہو، قرض کے علاوہ ہو، آپ پر اس مال کے اوپر زکوٰۃ لازم نہیں ہوگی۔ اور آخری شرط جو کہ دسویں شرط ہے وہ یہ ہے کہ انسان جب اس مال کا مالک ہے تو شریعت مطہرہ اس پر فوراً ہی زکوٰۃ لازم نہیں کرتی، بلکہ ایک سال گزرنے کا کہتی ہے کہ اس مال پر جب ایک سال گزر جائے گا پھر زکوٰۃ لازم ہوگی۔ اگر کوئی شخص صاحب نصاب تھا اور بالغ ہوا، وہ جب تک نابالغ تھا تو زکوٰۃ نہیں، تو بالغ ہوا تو جس تاریخ کو جو ہے وہ بالغ ہوا اب نیکسٹ ایئر اسی تاریخ کو وہ زکوٰۃ ادا کرے گا۔ سال سے مراد قمری سال ہے، اسلامی سال ہے، عیسوی سال نہیں ہے۔ بعض لوگ عیسوی سال کے اعتبار سے حساب کرتے ہیں، اس کے اندر وہ غلطی میں پڑ جاتے ہیں، کیونکہ عیسوی سال بنسبت اسلامی سال کے بڑا ہوتا ہے، تو زکوٰۃ جب سال پورا ہو گیا تو آپ پر فوراً دینا واجب ہے۔ اب آپ تاخیر کریں گے بلا عذر تو آپ گناہگار ہوں گے، تو لہٰذا آپ عیسوی کے اعتبار سے نہیں دینی زکوٰۃ، جو ہے وہ اسلامی قمری اعتبار سے جو ہے وہ آپ کو دینی ہے۔ اور آپ کو اگر تو معلوم ہے کہ کون سا جناب اسلامی مہینے کی کس تاریخ کو میں پہلی مرتبہ صاحب نصاب ہوا تھا، تو آپ اس کو نوٹ کر لیجئے اور آئندہ ہر سال اسی تاریخ کو زکوٰۃ ادا کر لیجئے۔ یہاں یہ کنفیوژن بھی دور ہوئی کہ جو بعض لوگ یہ سمجھتے ہیں کہ رمضان میں زکوٰۃ لازم ہوتی ہے، ایسا نہیں ہے، رمضان میں زکوٰۃ لازم نہیں ہوتی۔ زکوٰۃ کی لزوم کا تعلق، وجوب کا تعلق اس سال گزرنے کے ساتھ ہے۔ اگر کوئی شخص ماہ ربیع الاول کی یکم تاریخ کو صاحب نصاب ہوا، تو اگلے سال ماہ ربیع الاول کی یکم تاریخ کو اس کے اوپر جو ہے وہ زکوٰۃ کی ادائیگی لازم ہو جائے گی۔ کوئی یکم محرم کو ہوا تو اس پر یکم محرم کو ہوگی، کوئی 25 سفر المظفر کو ہوا تو اس پر 25 سفر کو ہوگی۔ تو یوں جو ہے وہ ہر ایک کے اعتبار سے یہ سال الگ الگ جو ہے وہ ہوگا، تو اس بات کا بھی خیال رکھنا ضروری ہے کہ سال گزر جائے۔ اچھا، یہاں پر ایک اور بات خاص طور پہ خیال رکھنا بھی ضروری ہے کہ سال گزرنے سے کیا مراد ہے؟ کیا ہر ایک ایک روپے پر سال کا گزرنا مراد ہے؟ اگر یوں کریں گے تو جناب بہت مشکل ہو جائے گی۔ آپ آنے والے روزانہ کے ہر روپے کی ایک الگ ڈائری بنا لیں، تو پھر تو پورے سال جو ہے وہ آنے والے پیسوں کے بھی دن لکھا ہوا ہوگا کہ جناب یہ ایک روپیہ آیا یہ فلاں تاریخ کو آیا، یہ ایک روپیہ آیا یہ دو تاریخ کو آیا، یہ تین تاریخ کو آیا، اور پھر آپ آگے زکوٰۃ بھی ہر تاریخ کو ہی ادا کرتے رہیں گے۔ تو ایسا نہیں ہے، بلکہ سال گزرنے سے مراد یہ ہے کہ آپ سال کے شروع میں صاحب نصاب ہوئے اور سال کے آخر میں آپ صاحب نصاب ہیں۔ سال کے شروع میں صاحب نصاب ہیں اور سال کے آخر میں صاحب نصاب ہیں، درمیان میں آپ کا جو مال ہے، نصاب کی مقدار جو بھی آپ کا مال تھا، वो कम हुआ या बढ़ा, अप एंड डाउन होता रहा, बस ज़ीरो ना हुआ हो, बिल्कुल ख़त्म ना हुआ हो, कुछ ना कुछ रहा आपके पास, कुछ चला गया, निसाब से भी कम हो गया लेकिन कुछ ना कुछ आपके पास जो है वो रहा। तो अब साल के शुरू और आखिर के अंदर जब आप साहिब निसाब हैं तो आखिर में आपके पास जितना माल होगा टोटल के ऊपर ज़कात देना आपके ऊपर लाजिम होगा। इसको एक मिसाल से जो है वो समझाने की मैं कोशिश करता हूँ। मिसाल के तौर पे एक शख्स जो है वो यकुम मुहर्रमुल हराम को उस शख्स के पास 1,00,000 रुपए आए और वो साहिब निसाब हो गया। अब 25 सफ़र को उसके पास 50,000 रुपए रह गए, फिर जनाब 30 रबीउल अव्वल को उसके पास जो है वो 10,000 रुपए रह गए, फिर उसके पास माह रमज़ान में ईद के सीज़न में जनाब जो है वो कारोबार बढ़ा रमज़ान के अंदर, तो उसके पास 3,00,000 रुपए और आ गए। और ईद उल अज़हा आई तो जनाब उसने कुर्बानी जो है वो कर ली 1,00,000 रुपए की, उसके पास फिर जो है वो पैसे जो है वो 2,00,000 और जो है वो पिछले 50,000 से कम हुए थे, 10,000 हुए थे, यूँ मिल मिला के कुछ ना कुछ उसके पास पैसे रहे। अब जब यकुम मुहर्रमुल हराम आया तो उसके पास मसलन 2,50,000 रुपए जो है वो मौजूद है, तो अब उसके ऊपर 2,50,000 रुपए की ज़कात लाजिम होगी। अगरचे आप देखें तो जो 2,00,000 रुपए उसके पास रमज़ान में या ईद में आए थे उस पर साल नहीं गुजरा, उस पर तो 2-3 महीने ही गुजरे हैं, लेकिन चूंकि वो पहले से साहिब निसाब था और उसके पास वो माल आया कि उसी जिंस का माल उसके पास पहले भी था, कि पहले भी उसके पास पैसा था अब भी पैसा है, और सोना चांदी पैसा माल तिजारत ये तमाम जो है वो एक ही जिंस शुमार होते हैं, तो इनमें से जो भी आएगा वो अपने पहले से मौजूद माल के साथ प्लस हो जाएगा, और पहले वाले माल के ऊपर साल का गुजरना इन तमाम मालों के ऊपर भी साल का गुजरना करार पाएगा। लिहाजा जब अब यकुम मुहर्रम आएगा और उसके पास 2,50,000 रुपए हैं तो 2,50,000 रुपए की पूरे की ज़कात देना उस पर लाजिम होगी। ये नहीं देखा जाएगा कि नहीं जनाब जो पिछले यकुम मुहर्रम को थे वो तो जनाब जो है वो 1,00,000 थे और ये 2,00,000 रुपए तो जो है वो अभी 3 महीने पहले आए हैं, नहीं, बल्कि टोटल माल के ऊपर ज़कात देना लाजिम होगी। हाँ अगर दरमियाने साल के अंदर माल उसका ज़ीरो हो गया, मसलन शाबानुल मौज़म के अंदर जो है वो माल उसका ज़ीरो हो गया, बिल्कुल कुछ भी उसके पास ना रहा बल्कि और कर्ज़ा उसके ऊपर जो है वो चढ़ गया, तो अब वो जो साल यकुम मुहर्रम से चल रहा था वो ख़त्म हो गया, उसकी ज़कात लाजिम ही नहीं है उसके ऊपर क्योंकि साल पूरा ही नहीं हुआ। अब वो दोबारा जब ईद उल फितर के अंदर या रमज़ान में साहिब निसाब हुआ जिस तारीख को हुआ, तो अब फिर दोबारा नया साल शुरू होगा और फिर आइंदा जो है वो रमज़ानुल मुबारक तक अगर उसके पास ये माल रहा, चाहे कम रहा लेकिन रहा, ज़ीरो नहीं हुआ, तो फिर वो ज़कात का सर्कल घूमेगा और साल पूरा होगा और ज़कात लाजिम होगी। तो ये साल गुजरने से मुराद है। आइए बढ़ते हैं मज़ीद आगे की जाने। हमारा दूसरा पॉइंट था अमवाले ज़कात, कि ज़कात किन अमवाल पर, किस माल पर लाजिम होती है। हाँ, ज़कात जो है वो जैसे हमने बयान किया सोने पर लाजिम होती है, चांदी पर लाजिम होती है, करेंसी, प्राइस बॉन्ड, माले तिजारत, इन चीज़ों को माले नामी भी कहा जाता है। अब सोना चांदी अमवाले ज़कात मुख्तलिफ, ये तो हमने बुनियादी तौर पे आपको उस माल को बता दिया कि भाई वो माल ये हैं, लेकिन वो मुख्तलिफ सूरतों में हो सकते हैं। मिसाल के तौर पे सोना है या चांदी है तो वो खाम माल की सूरत में भी हो सकता है कि ईंट हो सोने की किसी के पास, हाँ, जो कि आजकल के दौर में बहुत मुश्किल है। सेकंड जो है वो आप बात करें कि जनाब बिस्किट है या कोई सिक्का है, खाम माल है, सोना है बिल्कुल, तो भी ज़कात लाजिम होगी। सोने चांदी के जेवरात हैं तो भी ज़कात लाजिम होगी, चाहे वो इस्तेमाल में हो या ना हो। बहुत सारे लोगों को, ख़वातीन को ये होता है कि जनाब ये तो जेवर हम इस्तेमाल कर रहे हैं, जी हाँ, इस्तेमाली जेवर पर भी ज़कात लाजिम होगी। और इसी तरह सोने चांदी के बर्तन, सोने चांदी के बर्तन इस्तेमाल करना जायज़ नहीं है, हराम है, लेकिन अगर हैं किसी घर में तो वो भी, उन पर भी ज़कात लाजिम होगी। अब तो इतने नहीं होते होंगे लेकिन अभी भी बाज़ जगहों के ऊपर पुराने बड़ी बूढ़ियों के कुछ ना कुछ जो है वो इस तरह की चीज़ें सामने आती हैं कि कोई एक आध प्याला चांदी का जो है वो हुआ करता है, सौगात उसमें सूरह यासीन शरीफ वगैरह लिखी हुई होती है, मुख्तलिफ इस तरह की चीज़ें होती हैं घरों में, या ट्रे होती है। तो बहरहाल بتانے کا مقصد یہ کہ سونا چاندی کسی بھی صورت میں ہو اس کے اوپر زکوٰۃ لازم ہوگی کہ یہ مال زکوٰۃ ہے. ہاں اب یہ دیکھا جائے گا کہ وہ نصاب کی مقدار ہے یا نہیں ہے, وہ اس کے اگلا اسٹیپ ہے, لیکن فرسٹ یہ کہ سونا چاندی کسی بھی حال میں ہو اس کے اوپر زکوٰۃ بنتی ہے, وہ مال زکوٰۃ ہے. استعمال میں ہو یا نہ ہو, بالکل خالص ہو یا جس طرح زیورات کچھ ملاوٹ کے ساتھ بنتے ہیں تو ملاوٹ کے ساتھ ہو تو بھی زکوٰۃ لازم ہوگی, کہ سونا چاندی میں بہر صورت زکوٰۃ لازم ہوگی. اچھا اموال زکوٰۃ میں ہم نے بات کی سونے کی چاندی کی, تھرڈ تھا ہمارا نقدی کرنسی پرائز بانڈ. کرنسی آپ کے پاس رکھی ہے کیش کی صورت میں ہے یا آپ کے پاس بینک میں ہے, آپ کے بینک اکاؤنٹ میں ہے, اپنے ملکی کرنسی ہے یا جناب فورن کرنسی ہے, غیر ملکی کرنسی ہے, بینک میں ہے یا کیش میں ہے, زکوٰۃ لازم ہے. تھرڈ جو ہے وہ اگر آپ بات کریں تو اس میں سرمایہ کاری انویسٹمنٹ کے اندر جو ہے وہ اگر آپ نے جو ہے وہ لگائی ہوئی ہے تو اس کے اوپر بھی, لیکن انویسٹمنٹ کی طرف اگر ہم جاتے ہیں تو وہ مال تجارت کے اندر بھی آ جاتا ہے. تو کرنسی پرائز بانڈ بھی جو ہے وہ کرنسی کے طور پر ٹریٹ ہوتا ہے, لہٰذا پرائز بانڈ کے اوپر بھی جو ہے وہ آپ کے پاس زکوٰۃ لازم ہوگی. مال تجارت, سب سے پہلے یہ جاننا ضروری ہے کہ مال تجارت کسے کہتے ہیں. مال تجارت کہ جب آپ وہ مال خریدیں تو خریدتے وقت ہی بیچنے کی نیت ہو, خریدتے وقت ہی بیچنے کی نیت ہو, یہ جو ہے وہ مال تجارت ہے. اب بیچنے کی نیت سے ہی جو ہے وہ خریدے, اچھا خریدنا بھی ضروری نہیں ہے, اگر کسی عقد کے ذریعے سے حاصل ہو اور وہ عقد جو ہے وہ عقد معاوضہ ہو, اس کو آسان لفظوں میں اس طرح سمجھیے. مثال کے طور پہ ایک تو یہ ہے کہ آپ خریدتے ہیں کوئی چیز, اور ایک یہ ہے کہ آپ کو اجرت کے اندر کوئی چیز ملتی ہے. آپ نے جناب کسی کا کوئی کام کیا, مثلا کسی کا لیپ ٹاپ آپ نے ریپیئر کر کے دیا اور بدلے میں یہ طے ہوا کہ اس کی جو اجرت ہے وہ یہ جو ہے وہ سلائیڈر ہے یا یہ موبائل جو ہے وہ اس کے بدلے میں. اب جس وقت آپ نے اس سے یہ لیا اسی وقت آپ نے نیت یہ کی کہ میں اسے آگے بیچوں گا, میرے تو یہ کسی کام کا نہیں ہے, مجھے تو پیسے چاہیے, اب یہ پیسے دے نہیں رہا, اس کے بدلے میں اس نے یہ طے کیا ٹھیک ہے میں اس سے لیتے اس کو بیچ دوں گا, تو یہ ہوا مال تجارت کہ آپ نے لیتے وقت ہی بیچنے کی نیت کی. اچھا ایک یہ ہے کہ آپ کو تحفے میں ملا, تو تحفے میں ملا تو وہ مال تجارت نہیں ہوگا, اس میں آپ نیت کریں کہ میں نے بیچنی ہے جب بھی وہ مال تجارت نہیں ہوگا. تو ایک یہ کہ خریدتے وقت یا کسی عقد معاوضہ کے بدلے میں لیتے وقت ہی تجارت کی نیت ہو, دوسرا یہ کہ مال تجارت کے بدلے میں وہ چیز خریدی گئی ہو. خریدتے وقت تو بیچنے کی آپ کی نیت نہیں ہے اس کو, لیکن یہ چیز مال تجارت تھی اور اس کے بدلے میں یہ چیز خریدی, تو یہ آٹومیٹکلی یہ چیز جو ہے وہ مال تجارت ہو گئی. تھرڈ یہ کہ وہ چیز مال تجارت کب تک رہتی ہے, مال تجارت اس وقت تک رہے گی جب کہ آپ نے زکوٰۃ کا سال مکمل ہونے تک اس میں تجارت کی نیت تبدیل نہ کر دی. یہ مال خریدتے وقت تو میں نے اس نیت سے خریدا تھا کہ یہ میں بیچوں گا, لیکن ایک مہینے کے بعد میرا ارادہ بدل گیا کہ نہیں یار ابھی اسے بیچتا نہیں, اب اس کو میں جو ہے نا اپنے استعمال میں ہی رکھ لیتا ہوں, تو اب یہ مال تجارت سے آؤٹ ہو گیا, اب اس کے اوپر زکوٰۃ نہیں. اچھا پھر مجھے اگلے دن ہی پھر دوبارہ میرا ذہن بنا کہ اب میں اسے بیچ دیتا ہوں, بیچنے کی نیت, اب کوئی بھی گاہک ملے گا میں اسے بیچ دوں گا, اب یہ دوبارہ مال تجارت نہیں ہوگا جب تک کہ میں اسے بیچوں گا نہیں. تو جب ایک مرتبہ آپ نے نیت تبدیل کر لی اس کو بیچنے سے, تو اب یہ مال تجارت نہیں رہا. یوں ہی گھر ہے, آپ نے جو ہے وہ خریدا اور آپ کی نیت یہ تھی کہ میں اس کو بیچوں گا, پھر وہ نہیں بک رہا تھا, آپ نے کہا چلو یار اس کو جو ہے وہ کرائے پہ ہی چڑھا دیتا ہوں, تو اب جب آپ نے اس کو کرائے پہ چڑھا دیا تو اب یہ مال تجارت سے آؤٹ ہو گیا, خارج ہو گیا, اب اس کے اوپر زکوٰۃ لازم نہیں ہوگی. ہاں اب اس کا جو کرایہ آ رہا ہے وہ کرایہ اگر جو ہے وہ نصاب کی مقدار کو پہنچے خود یا دوسرے مال سے مل کر تو زکوٰۃ لازم ہو, تو وہ ایک پھر جدا بات ہے. تو جیسا کہ ہم نے جو ہے وہ اس کے اوپر بتایا کہ سونا چاندی کرنسی پرائز بانڈ مال تجارت, ان یہ وہ اموال ہیں جن پر زکوٰۃ لازم ہوتی ہے, ان اموال کو مال نامی بھی کہا جاتا ہے. یہاں پر एक पॉइंट वो याद रखिएगा कि एक और माल भी है जिसे साइमा कहा जाता है, वो जानवर जो कि चराई के ऊपर जो है वो छोड़े जाते हैं, उनको फरबा करना जो है वो मकसूद होता है और वो साल का अक्सर हिस्सा जो है वो कुदरती चीज़ों के ऊपर जो है वो खा पी कर गुजारा करते हैं, उनके ऊपर भी ज़कात लाजिम होती है, उसकी अपनी फिर जो है वो शराइत है। तो जो कॉमन हमारे यहाँ शहरों में अगर बात करें तो वो ये अमवाल जो है वो पाए जाते हैं। इनके ऊपर अब कोई भी ऐसा माल आपके पास है जो इन चारों के अलावा है, या साइमा को अगर प्लस करें तो पांचों के अलावा है, तो फिर वो उसके ऊपर ज़कात लाजिम नहीं होगी, चाहे वो कितना ही महंगा क्यों ना हो। सोना चांदी बयान कर दिया, करेंसी बयान कर दी। अच्छा, इन्वेस्टमेंट की जो हमने बात की यहाँ पर, तो इन्वेस्टमेंट में जब आप पैसा जो है वो लगाते हैं तो अब उसकी मुख्तलिफ सूरतें हो सकती हैं कि अगर वो कैश की सूरत के अंदर है तो वो कैश के अंदर आ गया, और अगर उससे माल खरीद लिया गया तो अब माल जब इन्वेस्टमेंट में आप कभी लगाते हैं तो दो तरह का माल जो है वो खरीदा जाता है, बस औकात तो माल तिजारत खरीदा जाता है। माल तिजारत वो आपका नेक्स्ट में चला गया, इधर आ जाएगा। तो इन्वेस्टमेंट में कैश है तो कैश में आ गया, उससे माल तिजारत खरीद लिया गया तो माल तिजारत में आ गया। एक और चीज़ रह जाती है, जब आप कोई कारोबार जो है वो में इन्वेस्टमेंट करते हैं तो उस मुश्तरका कारोबार से आप बसा औकात जनाब दुकान के लिए फर्नीचर वगैरह भी खरीदते हैं, तो फर्नीचर आपने बेचने के लिए नहीं खरीदा होता बल्कि वो तो दुकान के इस्तेमाल के लिए जो है वो खरीदा होता है। तो अब वो जो आपकी इन्वेस्टमेंट का पार्ट उसमें लगा हुआ है उसके ऊपर ज़कात लाजिम नहीं होगी। अमवाल ज़कात के ऊपर हमने बात कर ली, अब हम बात करते हैं वो अमवाल जिनके ऊपर ज़कात नहीं है। एक तो वाज़े तौर पर ही आपको चार चीज़ें बता दी, उन्हीं से पता चल गया कि उन चार या पांच चीज़ों के जो अलावा है उन पर ज़कात नहीं है। मज़ीद हम इन डिटेल जो है वो थोड़ा सा और मिसालों के ज़रिए से वाज़े करते हैं। दो तरह की चीज़ें हैं, अमवाल हैं जिन पर ज़कात नहीं है। नंबर एक, हाजत असलिया, वो माल जो हाजत असलिया में उसके ऊपर ज़कात नहीं है। नंबर दो, माल गैर नामी, वो अमवाल जो हमने गिनवाए थे वो माल नामी थे और उनके अलावा जितने सारे माल हैं वो सारे माल गैर नामी हैं। अच्छा, हाजत असलिया में क्या क्या चीज़ें आती हैं? रहने का मकान है, खाने पीने की खुराक है, खानदारी का ज़रूरी सामान है, इसी तरीके से जो मज़दूर लोग होते हैं उनके जो औज़ार होते हैं वो भी हाजत असलिया के अंदर आते हैं कि वो औज़ार नहीं होंगे तो वो काम कैसे करेंगे। सवारी है, गाड़ी है, सर्दी गर्मी में पहनने के कपड़े हैं, ज़रूरत की किताबें हैं, और हाजत असलिया में फ़िलहाल खर्च करने के लिए जो रकम आपके पास है, ये सारी चीज़ें हाजत असलिया में आ जाती हैं, इनके ऊपर ज़कात लाजिम नहीं है। अब आ जाएं कि माल गैर नामी। अब आपने जो लिस्ट मैंने शो हो रही है स्क्रीन पर, इसको सामने रखेंगे और आपके जहन में वो इब्तिदा में बयान कर दे अमवाल नामिया होने चाहिए, वो चार माल होने चाहिए कि जिनके ऊपर ज़कात है, तो आप खुद ही पता चलता चला जाएगा कि इनके ऊपर ज़कात नहीं है। जैसे मकान है, मकान हाजत असलिया में है तो भी ज़कात नहीं, और अगर हाजत असलिया में नहीं है, इजाफी है, तो भी ज़कात नहीं है। क्यों? नीचे नोट देखिए, नोट में हमने लिखा है कि इन तमाम चीज़ों के ऊपर ज़कात नहीं है। कब? जबकि ये तमाम चीज़ें माल तिजारत ना हो। तो अब घर आपने इजाफी वैसे ही ख़रीद लिया कि यार अभी ले लेता हूँ, कल को बच्चों की शादी होगी, उनमें से किसी को जो है वो दे दूंगा, या जो है वो मैं अभी ले लेता हूँ, बेचने का इरादा नहीं है, कल को इसके ऊपर बना लूँगा, अपना घर बना लूँगा, तो मकान पर ज़कात नहीं है। खाली प्लॉट है, बेचने के लिए आपने नहीं ख़रीदा, ज़कात नहीं है। क्यों? क्योंकि वो अगरचे खाली प्लॉट आपकी हाजत असलिया से ज़ायद होगा लेकिन उस वो माले नामी नहीं है। क्यों नहीं है? ना सोना है, ना चांदी है, ना करेंसी है, ना माले तिजारत। जब इन चारों चीज़ों से वो खाली हो गया तो फिर वो क्या हुआ? माले गैर नामी हुआ। फार्म हाउस है किसी का, अगरचे वो किराए के ऊपर देते हों लेकिन उस फार्म हाउस के ऊपर ज़कात नहीं हो। फार्म हाउस की अपनी वर्थ पर, वैल्यू पर, मालियत पर ज़कात नहीं होगी। किराए पर ज़कात होना वो एक जुदा बात है, वो फिर कैश के ज़ुमरे में आ जाएगा। यूं ही आप फर्नीचर को ले लें, फर्नीचर वाले की दुकान है जिसमें फर्नीचर बेचता है तो वो माले तिजारत हो जाएगा, लेकिन हम इस फर्नीचर की बात कर रहे हैं कि नोट के साथ जब आप मिलाएं, जो नीचे हमने नोट लिखा हुआ है, पैसों वाला नोट नहीं, नीचे जो नोट लिखा हुआ है कि ये वो फर्नीचर है जो कि माले तिजारत नहीं है, तो इस फर्नीचर के ऊपर ज़कात नहीं है। फैक्ट्री है تجارت کی غرض سے فیکٹری بنائی ہے، اس کے اندر جناب مال جو ہے وہ بنتا ہے اور وہ پھر آگے بکتا ہے، لیکن فیکٹری کی زمین نہیں بکتی، فیکٹری کی عمارت نہیں بکتی، فیکٹری کی مشینیں نہیں بکتی، بلکہ یہ ساری چیزیں تو اپنی جگہ پر ہی ہیں، ان کو بیچنے کے لیے خریدا بھی نہیں ہے۔ تو لہٰذا فیکٹری کی زمین، عمارت، مشینیں، گودام، یہ تمام چیزیں نہ سونا ہیں، نہ چاندی ہیں، نہ مال تجارت ہیں۔ مال تجارت کیوں نہیں ہے؟ کیونکہ یہ چیزیں بیچنے کے لیے نہیں خریدنی، بلکہ ان سے چیزیں بنا کر وہ بنی ہوئی چیزیں بیچنے کے لیے بیچنی ہیں، ابھی یہ چیزیں نہیں بیچنی، تو لہٰذا ان کے اوپر بھی زکوٰۃ نہیں ہے۔ اوزار جیسے ہم نے بیان کر دیا، مزدوروں کے اوزار ہیں، ان کے اوپر زکوٰۃ نہیں ہے، دونوں اعتبار سے بھی نہیں، حاجت اصلیہ کے اعتبار سے بھی نہیں اور مال غیر نامی کے اعتبار سے بھی نہیں۔ دکان میں شوکیس وغیرہ لگے ہوئے ہیں یا کسی شخص کے پاس کتابیں ہیں، حاجت اصلیہ سے زائد ہوں یا نہ ہوں، دونوں صورتوں میں کتابوں پر زکوٰۃ نہیں ہوگی۔ ہاں اگر وہ کتابیں بیچنے کے لیے ہیں، مکتبے والا ہے، دکان ہے اس کی، تو پھر اس کے اوپر زکوٰۃ ہوگی کہ وہ مال تجارت میں آ گیا۔ کاؤنٹر ٹیبل ہے، ٹی وی ہے، ایل سی ڈی ہے، دکان ہے، کار ہے، آرٹیفیشیل زیورات ہیں، سونا چاندی ان میں بالکل بھی نہیں ہے، تو جناب آرٹیفیشیل زیورات کے اوپر زکوٰۃ نہیں ہے۔ فلیٹ، بائک، ہیرے جواہرات ہیں، ان کے اوپر بھی زکوٰۃ نہیں ہے، کیونکہ یہ مال تجارت بھی نہیں ہے، سونا چاندی بھی نہیں ہے اور کرنسی بھی نہیں ہے، تو لہٰذا یہ مال نامی سے خارج ہو گئے۔ موبائل ہے، کھیل کا سامان ہے، تزئین و آرائش کے گھر میں بہت اچھے فانوس لگے ہوئے ہیں، مختلف اور جو ہے وہ واس جو ہے وہ لگے ہوئے ہیں اور آرائشی چیزیں ہیں، زکوٰۃ جو ہے وہ نہیں ہے۔ لیپ ٹاپ ہے، کرائے پر دی گئی دکان ہے یا گھر یا دکان میں لگایا گیا آپ کا اے سی ہے، سی سی ٹی وی کیمرے ہیں، فریج کرائے پر دیا گیا، رکشہ یا اور کوئی گاڑی، جنریٹر، ضرورت سے زائد کپڑے، کرائے پر دیا ہوا گھر، یہ تمام چیزیں، ان میں بہت ساری وہ چیزیں ہیں جو کہ حاجت اصلیہ میں ہوتی ہیں، لیکن اگر کسی کی یہ چیزیں حاجت اصلیہ سے زائد ہوں تو بھی ان چیزوں کے اوپر زکوٰۃ نہیں ہوگی۔ کیوں؟ کیونکہ یہ چیزیں مال تجارت نہیں ہیں، مال تجارت نہیں ہیں اور ان چیزوں کا سونا چاندی کرنسی نہ ہونا واضح سی بات ہے کہ یہ چیزیں جو ہے وہ نہ سونا ہے، نہ چاندی ہیں، نہ کرنسی ہیں اور مال تجارت بھی نہیں ہے، تو لہٰذا ان کے اوپر بھی زکوٰۃ لازم نہیں ہے۔ یہاں پہ آپ ایکٹیویٹی بھی جو ہے وہ اپنے پاس گھر میں بھی کر سکتے ہیں کہ اپنے گھر کے سامان، اپنے گھر میں، آپ کے گھر میں جتنا بھی جو ہے وہ سامان ہے، آپ اس کی ایک لسٹ بنائیں اور اس لسٹ کے آگے جو ہے وہ آپ جو ہے وہ لگائیں، ٹک لگائیں کہ زکوٰۃ ہے یا نہیں ہے، کراس کریں، سائن کریں۔ اچھا جس کے اوپر، پھر اس کے تین کالم بنا لیں، فرسٹ سارے آپ گھر کا سامان لکھ لیں، سیکنڈ کالم بنائیں، اس کے اندر لکھیں کہ زکوٰۃ ہے یا نہیں ہے، ٹک اور کراس کرتے چلے جائیں۔ تھرڈ کالم کے اندر آپ یہ لکھیں کہ کیوں زکوٰۃ ہے اور کیوں زکوٰۃ نہیں ہے۔ تو اب مثال کے طور پہ بھائی اس چیز پہ زکوٰۃ یوں ہے کہ یہ سونا ہے، زیور پہ اس لیے زکوٰۃ ہے کہ یہ سونا ہے، فریج پہ زکوٰۃ اس لیے نہیں ہے کہ یہ حاجت اصلیہ ہے، اور کیوں نہیں ہے؟ بعضوں میں ڈبل چیزیں آ جائیں گی، حاجت اصلیہ بھی ہے اور مال غیر نامی بھی ہے۔ تو یوں اس طرح آپ کریں گے تو بہت ساری چیزیں جو لوگوں کے ذہنوں میں اکثر ہوتا ہے کہ جناب بائک ہے، میرے پاس دو موبائل ہیں، تو اب بتائیے اگر کسی کے پاس دو موبائل ہوں گے تو کیا اس کے اوپر زکوٰۃ ہوگی یا نہیں؟ یا کسی کے گھر پر جو ہے وہ چار فریج ہوں، دو فریج جو ہے وہ استعمال میں ہو رہے ہیں، دو فریج جو ہے وہ بہوؤں کے آئے ہوئے ہیں اور وہ استعمال میں نہیں ہو رہے، پیک رکھے ہوئے ہیں، تو بتائیے کیا اس کے اوپر زکوٰۃ ہوگی یا نہیں ہوگی؟ یہ بہت سمپل سا جو ہے وہ ایک فارمولا آپ کو بتا دیا گیا ہے کہ کس مال پر زکوٰۃ ہوتی ہے اور کس پر نہیں ہوتی، آپ خود ہی جو ہے وہ اپنے لسٹ ڈاؤن جو ہے وہ کر کے بتا سکتے ہیں۔ کال کی طرف جو ہے وہ بڑھتے ہیں، ہمارا نیکسٹ ٹاپک جو ہے وہ اگلا ہے، نصاب زکوٰۃ۔ تو آج ہمارے سلسلے کا بھی وقت اختتام کی طرف بھی بڑھ رہا ہے، ہم کوشش کرتے ہیں کہ اب تک جتنا پڑھایا ہے اس کو جو ہے وہ ہم اس کے اوپر کال لے لیں، تاکہ اگر کوئی وضاحت ہو، کسی کو کوئی کنفیوژن ہو تو ہم اسے کلیئر کر لیں۔ جی کال دیجیے۔
میرا نام محمد بلال ساری۔ مفتی صاحب یہ ارشاد فرمائیں کہ نابالغ پر زکوٰۃ تو لازم نہیں ہوگی، لیکن جب وہ بالغ ہوا تو پھر اس کے بالغ ہونے کے ساتھ ساتھ اس مال پر سال گزرنا بھی ضروری ہے، یا جیسے ہی بالغ ہوگا تو اس کو اپنے مال کی زکوٰۃ دینا لازم ہو جائے گی؟ اس حوالے سے رہنمائی فرماتے ہیں۔
جی بالکل، جب بالغ ہوگا تو پھر فوراً زکوٰۃ لازم نہیں ہوگی، بلکہ سال پورا ہوگا تو زکوٰۃ لازم ہوگی۔ اسی یوں ہی کہ وہ بالغ ہوا تو اب بالغ ہونے کے ساتھ ہی زکوٰۃ، بلکہ ایک سال گزرے گا، بالغ ہونے کے ایک سال کے بعد اس کے اوپر زکوٰۃ لازم ہوگی۔ جی مزید کال۔
मेरा नाम मोहम्मद बिलाल तारी, मैं जंगल सिटी से याद कर रहा हूँ। मुफ्ती साहब, अभी आपने सोना चांदी को माले नामी फरमाया, तो ये माले नामी कैसे है? हालांकि हम देखते हैं कि सोना तो जिसके पास जितना है तो उतना ही रहता है, बढ़ता तो है नहीं, तो इसको माले नामी किस तरह कहेंगे? इस हवाले से विचार सुना दें।
जी देखिए, दुनिया के अंदर दो तरह के जो है वो, अगर आप बात करें कि पैसा, अगर पैसे की बात करें या नकद की बात करें, तो सोना चांदी अल्लाह तबारक व तआला की जानिब से ही दुनिया के अंदर ये गोया के नकद के तौर पर ही जो है वो उतारे गए हैं। इसीलिए आज भी इतनी करेंसी के दौर के बावजूद, जो इन करेंसी के बैक के ऊपर अगर आप देखें, तो सबसे ज़्यादा मजबूत मईशत के अंदर वो मईशत शुमार की जाती है जिनमें नोट जारी करने के बैक के ऊपर आपके पास कितने जो है वो सोने के ज़खायर जो है वो मौजूद हैं। अगरचे आप मईशत के अतबार से अगर बात करें तो उसमें और भी बहुत सारी चीज़ें जो है वो आ जाती हैं, लेकिन एक ज़माने तक ये रहा और उसका मियार देखा जाता है। यानी अगर देखें, किसी भी जगह के ऊपर आप ये चीज़ बेचने के लिए जाएंगे, ज़रूरी नहीं ये चीज़ बिके और इसकी जो है वैल्यू लगे, लेकिन सोना चांदी ऐसी चीज़ें दुनिया में आप कहीं भी ले जाएं, किसी भी जगह ले जाएं, वो बिकेगी और उसकी अपनी कीमत है। तो फितरतन, खिलकतन जिसे आप कह लें, कि अल्लाह तबारक व तआला ने उसकी तख्लीक में ही उसको इस तौर पर पैदा कर दिया है कि वो समन ही है, हमेशा वो उसी तरह रहता है। नोट तो आप देखें, आज गवर्नमेंट जो है वो बंद कर दे, तो वो नोट जो कि बहुत 1000 रुपये का नोट था, 5000 का नोट था, कल उसकी कोई वैल्यू नहीं होगी, वो जनाब रद्दी का पेपर हो गया। लेकिन कभी भी कोई ऐसा नहीं हो सकता कि जनाब सोना चांदी पर पाबंदी लग जाए और वो पाबंदी एक्सेप्टेबल भी हो। ना कभी आज तक लगी, ना ही कभी अगर किसी ने लगाई भी तो वो एक्सेप्टेबल होगी। तो फितरतन ही सोना चांदी वो माल हैं कि ये माल ही अपने तो अपने तौर पर ये खुद अपने अंदर ही ये वस्फ रखते हैं। अल्लाह तबारक व तआला ने इनमें ये वस्फ रखा है कि ये खिलकतन है। तो गोया के शरीयत मुतहरा की जानिब से इनको माल नामी जो है वो करार दिया गया है। जी मजीद कौन?
ये मैं अब्दुल हमीद कराची से। ये बच्चों को हम पैसे देते रहते हैं बचपन से ही, तो उम्र मुकम्मल होने से पहले ही, बालिग होने से पहले भी इतने पैसे उनके पास हो जाते हैं कि वो ज़कात के निसाब में आ जाएं, तो क्या हल है?
जी जैसे हमने बताया आपको कि नाबालिग पर ज़कात नहीं है, तो नाबालिग को जो पैसे आप नाबालिग की मिल्कियत करते जा रहे हैं, वो अगरचे कितने ही हो जाएं, लाखों हो जाएं, करोड़ों हो जाएं, उसके ऊपर ज़कात लाजिम नहीं होगी। यूं ही छोटी बच्चियों को जो है वो जेवरात वालदेन जो है वो बना कर दे देते हैं, कान की बालियाँ बना के दे देते हैं, चूड़ियाँ बना के दे देते हैं, टॉप्स बना के सोने चांदी के दे देते हैं, तो जब वो बच्ची की मिल्कियत कर दी तो अब उसके ऊपर ज़कात नहीं है जब तक कि बच्ची बालिग नहीं हो जाती। और बालिग होते ही ज़कात लाजिम नहीं होगी, बल्कि बालिग होने के बाद 1 साल पूरा गुजरेगा फिर ज़कात लाजिम होगी। तो छोटे नाबालिग बच्चों की मिल्कियत में जो आपने माल दिया है उसके ऊपर आप ज़कात लाजिम नहीं होगी। एक कॉल बल्कि और है, हम उसे भी ले लेते हैं। जी कॉल दीजिए।
मुफ्ती साहब से मेरा सवाल यह है कि मैं किराए के मकान पर रहता हूँ और अपना घर बनाने के लिए कैश की बजाय प्राइस बॉन्ड की सूरत में पैसे इकट्ठे कर रहा हूँ, तो इस पर अगर साल गुजर जाता है निसाब के मुताबिक, तो क्या इन पर ज़कात होगी कि नहीं होगी?
जी बिल्कुल, इसके ऊपर भी ज़कात होगी। जैसे हमने बयान किया कि प्राइस बॉन्ड जो है वो ट्रेड होता है करेंसी के तौर पर, तो जिस तरह करेंसी के ऊपर ज़कात है, तो इस तरह प्राइस बॉन्ड के ऊपर भी ज़कात लाजिम होगी। साल गुजर जाएगा तो ज़कात लाजिम होगी। आज हमने जितना पढ़ा उसको एक मरतबा हम जो है वो रिवाइज भी कर लेते हैं। इब्तिदान हमने जो है वो शराइत ज़कात जो है वो आपको बयान की हैं, और उन शराइत ज़कात के बाद जो हमने बात की है कि भाई 4 चीज़ें हैं, शराइत ज़कात, अमवाल ज़कात। आज हमने 2 टॉपिक पढ़े हैं, शराइत ज़कात और अमवाल ज़कात। शराइत ज़कात के अंदर हमने बयान किए हैं कि 10 शराइत हैं ज़कात की, उनमें एक आज़ाद होने वाला है, अगर आप इसे माइनस कर लें तो 9 बन जाएंगी जो कि फिल वक्त जो है वो पाई जाती हैं। और अमवाले ज़कात की जो हमने बात की, तो उसके अंदर हमने इब्तिदान आपको बयान किया कि 4 या 5 अमवाल हैं ज़कात के और इनको माले नामी कहा जाता है। फ़कत इन्हीं पर ज़कात है, सोना चांदी के ऊपर ज़कात है, चाहे वो किसी भी सूरत में हो, बिस्किट की सूरत में हो, ईंट की सूरत में हो, जेवरात की सूरत में हो, बर्तन की सूरत में हो, मिलावट वाले हों या ना हों, 18 कैरेट के हों, 21 कैरेट के हों, 22 कैरेट के हों, बाहर सूरत उनके ऊपर ज़कात होगी जबकि वो निसाब की मकदार में होंगे। फिर हमने बात की कि अमवाले ज़कात में जो तीसरा जो है वो माल है वो नकदी है, करेंसी है, प्राइस बॉन्ड है, वो चाहे बैंक में हो या जनाब आपके हाथ में कैश में हो, फॉरेन करेंसी हो या जो है वो आपकी نارمل کرنسی ہو، اپنے ملک کی کرنسی ہے، دونوں پر زکوٰۃ لازم ہے۔ یہاں یہ بات بھی یاد رکھیں کہ فورن کرنسی انویسٹمنٹ کے لیے ہو یا انویسٹمنٹ کے لیے نہ ہو، دونوں ہی صورتوں میں بہرحال اس کے اوپر زکوٰۃ ہوگی۔ بعض لوگ ڈالر جناب جمع کرتے ہیں کہ ریٹ بڑھے گا تو بیچیں گے فائدہ ہوگا، انویسٹمنٹ کی غرض ہوتی ہے، لیکن مثال کے طور پر کوئی عمرے پر جا رہا ہے اس نے یا اور ادر کنٹریز جا رہا ہے اس نے، وہاں سے پہ جانے کے لیے خرچ کرنے کے لیے ریال یا اور کوئی دوسری کرنسی جو ہے وہ ایکسچینج کروائی ہے، تو اس کے اوپر بھی زکوٰۃ ہوگی اگرچہ اس کی انویسٹمنٹ کی نیت نہیں ہے۔ مال تجارت کو ہم نے واضح کر دیا کہ مال تجارت وہ ہوتا ہے کہ جس میں لیتے وقت ہی، خریدتے وقت ہی جو ہے وہ آپ کی تجارت کی نیت ہوتی ہے، یہ ایک واضح سی بات ہو گئی۔ دوسرا یہ کہ مال تجارت کے بدلے میں آپ نے دوسرا مال تجارت خریدا ہوتا ہے، اور تھرڈ یہ کہ آپ کی نیت تبدیل نہ ہوئی ہو، اگر آپ نیت تبدیل کر لیتے ہیں تو مال تجارت سے آؤٹ ہو جاتا ہے۔ اور پھر ہم نے آگے بیان کیا کہ جن اموال پر زکوٰۃ نہیں وہ دو ہیں، حاجت اصلیہ والے اموال اور مال غیر نامی، اور اس کی پھر لسٹ آپ کو بیان کر دی۔ آئندہ انشاءاللہ ہم بات کریں گے نصاب زکوٰۃ پر اور مصارف زکوٰۃ پر۔ ہمارے سلسلے کا بھی وقت ختم ہوا چاہتا ہے، اللہ تبارک و تعالیٰ سے دعا ہے جو سنا اسے یاد رکھنے، اس پر عمل کرنے، اسے دوسروں تک پہنچانے کی سعادت نصیب فرمائے۔ آمین بجاہ النبی الامین، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
علم کا مجھ کو شوق عطا کر خدا، علم نافع ملے اجمع علماء، علم کا مجھ کو شوق عطا کر خدا۔